صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. قال الله تعالى في القرآن المجيد: فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا أيها الناس اعبدوا ربكم الذي خلقكم والذين من قبلكم لعلكم تتقون. الذي جعل لكم الأرض فراشا والسماء بناء وأنزل من السماء ماء فأخرج به من الثمرات رزقا لكم فلا تجعلوا لله أندادا وأنتم تعلمون. صدق الله العظيم. حضور اقدس صلی اللہ علیہ وسلم کا جو معجزہ، یہ ہر پیغمبر کا کو اللہ نے معجزہ عطا فرمایا تھا، اور ان کا معجزہ جو ہے وہ انہی کے زمانے تک محدود رہا، یہ موسیٰ علیہ السلام، عیسیٰ علیہ السلام، جتنے پیغمبر آئے ان کو اللہ نے معجزہ عطا کیا، اور وہ معجزہ ان کے زمانے تک رہا. لیکن نبی کریم صلی اللہ علیہ وسلم چونکہ خاتم النبیین ہیں صلی اللہ علیہ وسلم، نبوت ان پر مکمل ہوئی اور وہ قیامت تک کے لیے پیغمبر بنا کر بھیجے گئے، تو اس لیے ان کا معجزہ جو ہے وہ بھی کیا ہے، قیامت تک کے لیے باقی ہے، باقی رہے گا بھی، یعنی قرآن مجید. حضور اقدس صلی اللہ علیہ وسلم کا معجزہ قرآن کریم، اگر آپ دیکھیں گے کہ جس وقت حضور اقدس صلی اللہ علیہ وسلم دنیا میں تشریف لائے، اس وقت دنیا کی حالت کیسی تھی، لوگوں کی حالت کیسی تھی، ہر طرف جہالت، اندھیرا، انسانیت کا نام بھی مشکل سے تھا، بہیمیت یعنی حیوانیت اپنے عروج پر تھی، جہالت، درندگی، یہ سب چیزیں تھیں. لیکن جب قرآن کا نزول ہوا تو اچانک جو ہے دنیا اس نور سے مالا مال ہو گئی. اب یہ لوگ جو ابھی درندے کہلاتے تھے، یہی لوگ جو ابھی حیوانیت کی صفتوں سے بھرے ہوئے تھے، ابھی انہی لوگوں میں کیسی تبدیلی آ گئی. ان میں سے کوئی ابو بکر بنا، کوئی عمر بنا، کوئی عثمان ذنورین رضی اللہ تعالی عنہ. اب یہ قرآن کی بارش جب ہوئی، کیونکہ قرآن کریم جب آتا، جبرائیل امین لے کر آتے قرآن کو، تو فرمایا: لا یاتیہ باطل من بین یدیہ ولا من خلفہ تنزیل من حکیم حمید. یہ کلام ایسا ہے جس کو نہ آگے سے نہ پیچھے سے باطل اس پر کوئی اس کے نزدیک آ سکتا ہے. لا یاتی الباطل من بین یدیہ ولا من خلفہ، نہ آگے سے نہ پیچھے سے. کیوں؟ یہ نازل کیا ہوا ہے جو حکیم ہے, حکمت کے ساتھ اس کو بھیجا ہے, اور جو حمید اس اللہ نے اس کو بھیجا ہے. ایک کی کس نے بھیجا, بھیجنے والا کون, اور کس کے ذریعے سے بھیجا, اور کس کے پاس بھیجا. یعنی ایک موحی وحی بھیجنے والا اللہ جل شانہ, اور ایک لینے والا جبرائیل امین علیہ السلام, اور جس کے پاس بھیجا گیا نبی کریم صلی اللہ علیہ وسلم. تو اب بھیجنے والی جو ذات ہے تو وہ کسی چیز کی محتاج نہیں, اللہ تبارک ہوتا ہے, ان کے صفات, اللہ تعالیٰ کی عظمت و کبریائی, اس کا اندازہ کون کر سکتا ہے؟ اللہ کی کبریائی, اللہ کی عظمت کا اندازہ کون کر سکتا ہے؟ اب خود سمجھ لو نبی کریم صلی اللہ علیہ وسلم کا یہ ارشاد جو قرآن نے نقل کیا, لا ادری ما یفعل بی ولا بکم, اس کو قرآن کریم نے نقل کیا, قرآن شریف کی آیت ہے, میں نہیں جانتا میرے ساتھ کیا کیا جائے گا, تمہارے ساتھ کیا کیا جائے گا. لا ادری ما یفعل بی ولا بکم, یہ عظمت الہی اب خود سمجھ لینا چاہیے. حضور اقدس صلی اللہ علیہ وسلم کا مقام کتنا اونچا, ان کی قربت الہی کا کیا مقام, اللہ کے نزدیک ان کا کتنا مقام. لیکن جہاں اللہ کی کبریائی کا مسئلہ, اللہ کی عظمت کا مسئلہ, اب وہاں سے بے ساختہ یہ نکل رہا ہے, مجھے نہیں معلوم میرے ساتھ کیا کیا جائے گا اور تمہارے ساتھ کیا کیا جائے گا. کیونکہ اللہ جو ہیں گھنی ہیں, حضرت عمر رضی اللہ تعالی عنہ کو, وہ بھی عشر مبشرات میں سے جن کو جنت کی بشارت دنیا میں دی گئی, ہیں کہ نہیں, لیکن اتنے لرزاں رہتے تھے, اللہ سے اتنے ڈرنے والے تھے, اتنا خوف کیوں کرتے ہیں آپ کے لیے بشارت ٹھیک ہے, لیکن وہ اللہ جو ہے کسی کا محتاج نہیں, وہ کسی چیز کا پابند نہیں. یسألون ولا یسأل, وہ پوچھے گا اس کو کوئی پوچھنے والا نہیں. یسألون ولا یسأل, وہ پوچھے گا دوسروں سے, اس کو پوچھنے والا کوئی نہیں ہے. کیا کوئی ہے اللہ سے کوئی پوچھنے والا ہے کہ اللہ تو نے ایسے کیوں کیا, تو نے ایسا کیوں کیا, یہ حکم کیوں دیا؟ اسی کو سمجھانے کے لیے حضرت تھانوی علیہ الرحمہ سے جب کسی وکیل نے یہ پوچھا تھا کہ اللہ نے سود کو کیوں حرام کیا, تو اس کا اس کے جمع کا خناس ٹھیک کرنے کے لیے, اس کو کہتے ہیں الزامی جواب, تو فرمایا حضرت نے کہ میرے ساتھ مشورہ نہیں کیا. سنا اللہ نے سود کو کیوں حرام کیا, اور میرے ساتھ مشورہ نہیں کیا. سمجھانا اس کو یہ تھا, تم یہ سوال کیسا پوچھ رہے ہو, اللہ کی حکمت کی تہ تک کون پہنچ سکتا, اللہ کی حکمت. اب ہم لوگ ہیں کہ وہ کہیں گے کہ اسلام کا وہی حکم ہم مانیں گے جو ہماری عقل میں آئے گا, ہم یہ کہیں گے کہ ہم اسلام کا, تو یہ ایسا کہنے والا شخص کافر ہے, یہ اپنی عقل پر ایمان لاتا ہے, نبی کریم صلی اللہ علیہ وسلم پر اس کا ایمان نہیں. कोई शख्स जो ये कहता है कि जो मेरी अकल में आएगा मैं वही मानूंगा, उसी हुक्म को, इस्लाम के हुक्म को मानूंगा और हुक्मों को मैं नहीं मानूंगा, तो ये शख्स जो है ये मोमिन नहीं है। क्यों? ईमान के लिए तो ईमान बिल गैब पहली चीज है, गैब पर ईमान लाना है कि नहीं। अब ऐसे शख्स से कहा जाएगा पहले ये तो साबित करो तुम्हारी अकल जो है ये अकल सही है और अकल सालिम है, पूरी उम्र इसको वो साबित नहीं कर सकते कि उसके पास जो अकल है वो अकल सही अकल है और कामिल अकल है। कोई शख्स क्या ये साबित कर सकता है कि जो अकल उसके पास है वो अकल क्या है? और ये कि अकल ही एक आला है जिससे हक जल्ला मजदूह को पहचाना जा सकता है, इसकी भी उसके पास कोई दलील नहीं होगी। अकल एक महदूद चीज़ है और अल्लाह जल्ला शानहू एक गैर महदूद हस्ती है, इस गैर महदूद को इस महदूद पैमाने से मापना ये खुद बेअकली की दलील है। आपने बारहा सुना कि हजरत बाबा फरीदुद्दीन कंजशक्कर रहमतुल्लाह अलैह से उन्होंने फरमाया कि मैंने 4 सवाल 600 अवलिया किराम से पूछे और सब ने एक ही जवाब दिया और एक सवाल उसमें था अकल किसको कहते, तो सब ने कहा अकल इसको कहेंगे जो अपने आका को पहचाने। अगर अकल ने अपना बुनियादी काम ही नहीं किया, अपने आका खालिक मालिक को नहीं पहचाना, तो वो अकल क्या खाक अकल है? उसको अकल कहेंगे जो अपनी पैदा करने वाले अपने क्रिएटर ही को ना पहचाने, पहले अपने मालिक ही को ना पहचाने, वो गुलाम ही क्या गुलाम जो अपने मालिक को ना पहचाने। तो सबसे पहले चाहिए तो ये था कि अल्लाह को पहचाने, इसीलिए सबसे पहला जो अहम तरीन काम बंदे का इस दुनिया में है वो यही है कि वो अपने मालिक को पहचाने, अपने खालिक को पहचाने, अपने पैदा करने वाले को पहचाने, अपने परवरिश करने वाले को, अपने मोहसिन हकीकी को पहचाने। मोहसिन यानी जो हकीकी एहसान करने वाला, अगर एक सांस हमारा बंद कर देगा अल्लाह जल्ला शानहू, दिल की धड़कन एक सेकंड क्या से कम वक्त के लिए गड़बड़ हो जाए तो फौरन जो है इंटेंसिव केयर यूनिट में दाखिल हो जाएगा कि इसकी दिल की धड़कन में एक साथ के लिए रुक गई या कुछ गड़बड़ हो गया, ये एहसान इलाही है या नहीं है? तो ऐसे एहसान तो बेशुमार हैं। तो इंसान जो है, इंसान उसको कहेंगे जो एहसान फरामोश होगा उसी को इंसान कहेंगे, जो एहसान फरामोश हो उसको इंसान कहें, इंसान के लकब से उसको नवाजेंगे, नहीं नवाज सकते, कहेंगे कि ये शख्स इंसान कहलाने के लायक नहीं है, कि ये तो अपने मालिक और खालिक के इतने एहसान हैं कि इन एहसानों का इसको एतराफ नहीं है। अगर हम कहेंगे कैसे एतराफ़ नहीं है, हमें तो एतराफ़ है भाई, जो मोहसिन होता है एहसान करने वाला होता है उसके साथ तबीई तौर पर मोहब्बत होती है, होती नहीं? कोई भी शख्स किसी को कोई एहसान करता है तो बड़े फख्र से कहता है कि इसका एहसान मुझ पर है, तो जब उसको देखेगा उसकी इज्जत करेगा, तौकीर करेगा, उसके साथ राबता रखेगा कि इसने फलां वक्त मेरा मेरी हाजत रवाई की है, मैं बड़ा परेशान था बंद था लेकिन इसने मेरी हाजत पूरी कर, लेकिन ये मामला अल्लाह से नहीं करता, ये बंदा ये अब इसको भी कुफर कहते हैं, हालांकि ये वो कुफर इस्तिलाही कुफर नहीं है कि इस्लाम के दायरे से निकलेगा, लेकिन कुफराने नेमत, कुफराने कि ये नियमतों का इनकार कर रहा है, वरना यही चाहिए था कि इसके एक एक जिस्म के एक एक ज़र्रे में इस मोहसिन हकीकी के साथ मोहब्बत होती, होती नहीं होती? अगर नहीं है तो ये लम्हा फिक्रिया सोचने का मुकाम है या नहीं है कि आखिरकार मैं अपने आप को अकलमंद होने का दावा करता हूँ? तो अकल का तकाजा ये है कि अपने मोहसिन को पहचाने, अपने मोहसिन को पहचान ले, अपने एहसान करने वाले को पहचान, अपने मुरब्बी हकीकी को पहचान। तो अगर ऐसा होता इसके अंदर, तो इसके अंदर तबीई तौर पर अपने मौला से मोहब्बत होती। और अगर इसके अंदर मोहब्बत पैदा हुई तो ये शख्स जो है तो इसके शब रोज़ बदल जाएंगे। इसका जो हाल परेशानी में गुजरता है, इसका जो हाल नाफरमानी में गुजरता है, इसका जो हाल गफलत में गुजरता है, इसका जो हाल बेयकीनी गैर यकीनी में गुजरता है, इसका जो हाल तजब्ज़ुब में गुजरता है, ये सारी चीज़ें तजब्ज़ुब हो, गैर यकीनियत हो, परेशानी हो, गफलत हो, ये सारी की सारी इससे बदल जाएंगी। अगर ये हकीकी तौर से इसमें सिफत इंसानी है, और सिफत इंसानी ये है कि वो एहसान को नहीं भूलता है, एहसान फरामोश नहीं होता। इंसान जो मजाजी तौर पर एहसान कर सकता है तो मजाजी मोहसिन का तो इसको याद रहता है, लेकिन मोहसिन हकीकी इसको याद नहीं रहता। इसीलिए हैं हम लोग जो हैं अल्लाह से दूर पड़े हुए हैं। अल्लाह हमसे दूर नहीं है, अल्लाह तो हर जगह है, अल्लाह जल्ला शानू तो हर जगह है, लेकिन हम उसे दूर पड़े। और यही जो दूर पड़ना है अल्लाह से, यही हमारी मुसीबत भी है और यही हमारा मसला भी। जब तक हम अल्लाह ताला के इन एहसानात का, इसलिए फरमाया गया कि आप अल्लाह की सिफात में गौर करो, अल्लाह ताला तो आपके इदराक में नहीं आएगा, आपके फहम में नहीं आएगा, उसकी ज़ात वरा उल वरा है, वो इस अकल में आने वाली नहीं है, लेकिन उसकी सिफात और उसके एहसानात आपके सामने हैं, इन पर गौर करो और इनको याद करो, इनको गौर भी करो और इनको। अब मैंने आयत पढ़ी, या अय्युहन नास उबुदू रब्बकुम अल्लज़ी खलक़कुम। अब पहले देखो, अब कुरान का असलूब ये ना, कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का ये मौजज़ा है। अब इस कुरान ही की दौलत से ये नूर दुनिया में फैला, ये रोशनी दुनिया में फैली, ये अनवार दुनिया में फैले, लेकिन हम लोग जो हैं इस कुरान करीम के साथ हम लोग वो शगफ नहीं रखते, इसके साथ हमारा ऐसा शगफ नहीं है। ये ऐसी दौलत उज़्मा है जिसका हम अंदाज़ा नहीं कर सकते, लेकिन हमारे को इसके साथ, इस कुरान करीम के साथ वो शगफ नहीं है। ये आज भी ज़िंदा मौजूदा है, कुरान के अजायबात आज भी मौजूद हैं। अब ईमान में कमजोरी है, शैतान दिल में वसवसे डालता है, शक डालता है इस्लाम के बारे में, हकानियत इस्लाम के बारे में, और मौजूदा हालात से और भी फिर शैतान और वसवसे डाल देता है। और इस इंसान के इस ईमान को मुजब्जब बना देता है। लेकिन आज भी अगर ये कुरान की तरफ आएगा, हैं? अब एक शख्स पैगंबर सल्लल्लाहु अलैहि वसल्लम को कत्ल के इरादे से जा रहा है और वहां से ऐसा बनकर आ रहा है, लवकान बागी नबीन लकाना उमर, यहां से तलवार लेकर जाता है कि मैं इस शख्स को नाउज़ बिल्ला इनको शहीद करूंगा, हज़रत उमर रज़ी अल्लाह ताला, और वहाँ कुरान सुनते, कुरान की कुछ आयतें सुनते। अब वो कुरान की आयतें फौरन इसके हाल को बदल कर, अब ये कहाँ से कहाँ पहुँच जाता है, ये कहाँ से कहाँ पहुँच जाता है, अभी क्या थे और अभी क्या बन गए। क्या अब शैतान भी उस रास्ते से नहीं जाता जिस रास्ते से उमर चले जाते। तो ये तब्दीली का बाइस क्या बना, कुरान बना। तो एक काफिर को कहते हैं कि मदीने वाले जो ईमान लाए, मदीने अहले मदीना जो ईमान लाए, वो हज़रत मुसैब इब्न उमैर रज़ी अल्लाह ताला अन्हु और हज़रत इब्न उम्म मक्तूम रज़ी अल्लाह ताला अन्हु की किरात से कुरान सुन सुन कर इस्लाम लाए। हिजरत से पहले ये दो सहाबी हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने मदीना भेजे और ये वहाँ एक जगह बैठकर कुरान पढ़ते। अब इसकी इस कुरान को सुन सुन कर अहले मदीना पर किसी ने तलवार नहीं चलाई। कोई कहे कि तलवार के ज़ोर से इस्लाम लाए, हज़रत मुसैब इब्न उमैर रज़ी अल्लाह अन्हु और हज़रत इब्न मक्तूम रज़ी अल्लाह ताला अन्हु, इनके कुरान पढ़ने से ये लोग ईमान लाए। वहाँ अहले मदीना के जो सरदार थे वो बड़े गुस्से में आए, ये कौन शख्स हमारे लोगों को बेदीन बना रहे हैं, तो मैं इनको क्या करूँगा, इनको यानी कत्ल कर दूँगा। तो आए बड़े शरारत में हैं, गुस्से में हैं, तो इन्होंने कहा अच्छा ठीक है आप जो करें तो करें, लेकिन पहले आप भी थोड़ा सा तो सुन लें, बाद में जो चाहें, अगर आप हमको कत्ल करना चाहें तो कत्ल करें। उसने कहा ये बात ठीक है। अब यहाँ से उन्होंने शुरू कर दिया तो वहाँ से उसका दिल पिघलना शुरू हो गया और वहीं ईमान लाए। तो कुरान के ये मौजज़े और कुरान के ये असरात, कुरान के ये अजायबात कभी ख़त्म होने वाले नहीं हैं। शफाउल सुदूर कुरान ने कहा है, क्या कहा, शफाउल, ये कुरान जो ये है ये दिलों के लिए, शफाउल मोमिनीन, मोमिनीन के लिए, इनके दिलों के लिए ये शिफा है। इसे कई चीज़ें समझ में आ जाती हैं। एक ये चीज़, शफा तो मर्ज की होती है, शफा तो मर्ज को होगी या सेहतमंद को शफा होगी। इससे ये मालूम होता है कि दिल भी मरीज होते हैं, दिल भी मरीज होते हैं। ये अमराज बातनी रूहानी, ये एमआई और वो दूसरी चीज़ें नहीं है, कार्डियोमायोपैथी। امراض باطنیہ روحانیہ یا امراض قلب جن کو کہا جاتا ہے, تو یہ اب ان کے لیے شفا کس میں ہے؟ قرآن میں. تو اگر ہمارے دل مریض ہیں, اور یقیناً ہیں, میں تو اپنی بات کہوں گا, ہمارے دل مریض ہیں, تو شفا کہاں پر ہے؟ حضرت نے صحابہ کرام میں, غالباً حضرت علی رضی اللہ تعالیٰ عنہ نے کسی سے کسی نے خواب میں پوچھا تھا کہ آپ اللہ کا قرب کیسے حاصل کرتے تھے, یعنی صحابہ کرام کا کیا معمول تھا. تو وہاں دو چیزیں ہوتی تھیں, وہاں جو ہمارے مشائخ نے جو ہماری کمزوری ایمان کی وجہ سے جو وظائف وغیرہ ترتیب دیے ہیں, وہ صحابہ میں آپ کو کم ملیں گے. صحابہ میں نوافل کی کثرت اور تلاوت قرآن, یہ دو چیزیں تھیں. نوافل کی کثرت اور تلاوت قرآن. اب یہ جو تلاوت قرآن ہے, یہ دل کے لیے کیا ہے؟ شفا ہے, اس کے لیے زندگی بھی ہے. یہ اس کے بغیر تو یہ مردہ ہے. اب جتنے شک آئیں گے, اب جتنے تذبذبات آئیں گے, اور جتنی چیزیں آئیں گی, اب قرآن کو غور سے پڑھے گا. ایک تو قرآن کی تلاوت کرنا ہے, اور ایک اس کا ترجمہ پڑھنا ہے, اور ایک اس کے مفہوم کو سمجھنا ہے. تو اس کے درجے بھی بے انتہا ہیں, اس کے درجے بھی بے انتہا ہیں, کہیں ختم نہیں ہوں گے. زندگی ختم ہوگی, قرآن کے علوم ختم ہونے والے نہیں ہیں. کسی نے آج تک یہ دعویٰ نہیں کیا کہ تفسیر قرآن کا حق ادا ہو گیا. کیا اب کوئی مفسر جس نے تفسیر لکھی ہو اس کے بعد یہ کہا ہو کہ بھائی اب قرآن کی تفسیر کا حق ادا ہو گیا؟ کسی مفسر نے یہ دعویٰ کیا ہے؟ نہیں کیا ہے. قرآن تو قرآن, حدیث کی شرح کے حق کا بھی کسی نے دعویٰ نہیں کیا کہ اب شرح حدیث ابن حجر نے فتح الباری کہی لکھی بخاری شریف کی, اب وہ یہ کہے گا کیا بخاری شریف کسی شرح کا محتاج نہیں؟ علامہ عینی نے عمدۃ القاری لکھی تو اس نے ایسا کہا ہو, یا دوسرے کسی نے ایسا کیوں؟ یہ قرآن کریم جو ہے, یہ اللہ تعالیٰ جو جس کی انتہا نہیں, اس کا کلام ہے. تو اس کی انتہا کہاں ہو سکتی ہے؟ اس کے درجات, حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کی ایک روایت ہے, فرماتی ہیں کہ قاری قرآن جو ہے جنت میں چڑھتا جائے گا, جیسے حدیث شریف میں ہے, اس کو کہا جائے گا پڑھتا جا اور چڑھتا جا, اور جہاں وہ رکے گا وہاں اس کا درجہ ہوگا, اور ہر ایک ایک درجہ اس کو پڑھتا جائے گا اور ایک ایک درجہ. تو فرماتی ہیں حضرت عائشہ کہ دو درجوں کے درمیان, یعنی ایک درجے سے دوسرے درجے کے درمیان اتنا فاصلہ ہے جتنا زمین اور آسمان کا, اتنا فاصلہ ہے جتنا زمین اور ما بین السماء والارض, زمین و آسمان کے درمیان جو فاصلہ ہے وہ دو درجوں کا. اور یہ کس کو ملے گا؟ قاری قرآن کو ملے گا. لہذا ہمارے دل مریض ہیں, اور اس مرض کی شفا قرآن میں ہے. اس مرض کی شفا, اور قرآن ایسی چیز نہیں ہے تو یہ کہے گا اچھا ٹھیک, اب میرا ایگزام ختم ہوگا, پھر میں 2 مہینے قرآن کے لیے رکھوں گا. یا یہ چیز میری ختم ہوگی, پھر میں 6 مہینے قرآن پڑھوں گا. پوری عمر پڑھتا چلا جائے گا, لیکن وہاں سے قرآن کو اللہ تعالیٰ نے الف لام میم ऐसे हरूफ से शुरू किया, हरूफ मुकत्तात से शुरू किया, और अल्लाह ने कुरान में मुतशाबिहात और मुहकमात रखे, यानी मुतशाबिहात। अब उलमा ने इस पर बहस की कैसे क्यों, आखिर कुरान तो हर एक के लिए समझने की है, तो इसमें ऐसी चीज़ें क्या लिखने की क्या है कि उसकी ये जो समझ में ना आए, और ऐसा क्यों। तो कहा देखो ये कुरान हर एक के लिए है, ये कुरान हर एक के लिए है, अनपढ़ के लिए है, थोड़े से पढ़े लिखे के लिए है, बहुत से पढ़े लिखे के लिए, बड़े आलिम के लिए, बड़े अल्लामा के लिए है, उससे बड़े अल्लामा के लिए, हर एक के लिए है, और हर एक जो है इसको पढ़ेगा तो समझेगा ये मेरे लिए। अगर ये एक आम फहम उसी दर्जे की चीज़ें होती तो एक आलिम होता तो उकता जाता, तो अब मेरे लिए इसमें कुछ नहीं है, या उससे थोड़ा बहुत कुछ होता तो ये जो बहुत अल्लामा बड़ा होता तो वो कहता था कि बस अब ये मेरे काम की नहीं है आम लोगों के लिए। अब कितना फसीह बलीग, कितना बड़ा आलिम, कितने बड़े नहव सरफ पढ़े हों, कितने बड़े उसने क्या क्या नहीं पढ़ा हो, बड़ा शायर हो, जो भी हो, जिस जिस लाइन से उसके अंदर कमाल हो, उसको इस कुरान के सामने झुकना पड़ता है, इसकी बलागत के सामने झुकना पड़ता है, इसकी फसाहत के सामने झुकना पड़ता है, इसके उलूम के सामने झुकना पड़ता है, इसकी तरतीब के सामने झुकना पड़ता है, इसकी हर चीज़। और फिर कहता है, क्या कहता है, यकूलूना आमन्ना, अल्लाह हम तो ईमान लाते हैं, तो इसके आगे अपने को हकीर समझता है, अपने अलूम को हकीर समझता है। बात समझ में आ गई, वरना तो ये होता क्योंकि ये मेरे लिए नहीं है। और उसकी यानी इंसान में एक क्या होती है, फितरतन इंसान में ये चीज़ होती है कि वो जितना उसको मालूम है वो उससे ज़्यादा मालूम करना चाहता है, उसके कम पर वो कहानियाँ उसको मतलब तसल्ली नहीं होती। मतलब एक शख्स जो अंग्रेज़ी पढ़ा होगा तो ABC का कायदा नहीं पढ़ेगा, या छोटी जमातों की किताब नहीं पढ़ेगी। हाँ, अगर उसकी किसी बड़े फलसफी की किताब दी जाए तो बड़े किसी अंग्रेज़दान की किताब दी, अब उसको कोई दिलचस्पी लगेगी, शायद मेरे लिए कुछ सीखने की चीज़ होगी, तो ये तो मतलब फितरी चीज़ है। तो इसलिए कुरान ने हर एक के लिए वहाँ चीज़ रखी, हर एक के मिजाज, हर एक की, कोई किसी ने ये दावा नहीं किया कि नहीं अब मुझे कुरान की ज़रूरत नहीं, या कि मैंने अब कुरान को समझ लिया, बल्कि उनको जिसके पास भी तासुब नहीं, बगैर तासुब के अनबायस्ड, जिसने कुरान को देखा उसने फौरन इसके सामने सर झुकाया और इस पर ईमान लाया कि ये ऐसा कलाम है जिसकी तह तक पहुंचना मेरे बस की बात नहीं, मेरे बस की बात नहीं। अजायब कुरान बहुत यानी बे इंतहा है, एजाज कुरान बे इंतहा है, कुरान के एजाजात जो कि किस किस तरीके से ये हर एक को आजिज कर देता है। कुरान हर एक को क्या करता है, आजिज बना देता है कि उसको कुरान के आगे नहीं चलती, ला मुहाला उसको सरखम करना पड़ता है। लेकिन हम हैं कि हमें कोई इसकी तरफ तवज्जा नहीं चली जाती, कि अगर हमारी जिंदगी में अब ये चीज नहीं आई तो फिर क्या आया, हमारी जिंदगी में ये चीज नहीं आई, हमने मैं मदरसे में तालिब इल्मों से कहता हूँ, हमारे मदरसे में जो तालिब इल्म हैं अपने से भी कहता हूँ कि मैं अदना तालिबे उनसे कहता हूँ कि बच्चों देखो, ये जो तुम इल्मे दीन हासिल करते हो इसको तुम इबादतन करो, यानी ये जो पढ़ते हो ये इबादतन पढ़ो, दरसी वर्सी ऐसे जो बहुत चीजें हैं इस तरह नहीं पढ़ो। तुम ये समझो कि एक शख्स जो नवाफिल पढ़ रहा है और जो तुम किताब पढ़ रहे हो वो इसको इबादत समझा है, तुम भी इसको इबादत समझो, बल्कि तुम इससे अफजल इबादत में हो। फराइज के अलावा वाजिबात सुनना, नवाफिल की बात करता हूँ, तुम इसको इबादत समझो। एक शख्स शब बेदारी की वजह से कुर्ब इलाही ढूंढ रहा है, एक शख्स शब बेदारी से कुर्ब इलाही ढूंढ रहा है और तुम कुतुब बीनी से कुर्ब इलाही ढूंढो, इसको इबादत समझो। अगर ये मादा पैदा किया तो देखो तुम कैसे बनोगे। मेरी बात समझ में आई? एक किसी चीज को पढ़ना है, किसी चीज का मुताला करना है, एक ये कि ये मेरी इबादत है, ये मेरा वजीफा है, इसको वजीफे के तौर पर, वजीफे से बेहतर मेरे अंदाज में लफ्ज इबादत है कि इसको इबादत समझे कि ये मैं इबादत करता हूँ। अपने मामूलात जो दिन के बनाएगा तो उसमें इसको इबादत के उस मामूलात में इसको रखेगा, क्योंकि इल्मे दीन हासिल करना तो इबादत है, तो बुनियादी इबादत है। कुरान को समझना, कुरान को सीखना, कुरान को पढ़ना, कुरान का मफहूम हासिल करना, ये तो इबादत है या इबादत नहीं है? इबादत है या नहीं है? तो इबादत है। अगर ये ठीक नहीं है दूसरी इबादतें सही कहां से हो जाएंगी? और यहां इसको जो अल्लाह से ताल्लुक कायम होता है वो कुरान की तिलावत से अल्लाह का जो ताल्लुक होता है वो बराह रास्त होता है, डायरेक्ट होता है। दूसरी इबादतों से अल्लाह ताला के साथ जो कुरब नसीब होता है वो इनडायरेक्ट होता है, बिलवास्ता होता है, और कुरान से बिलावास्ता होता है। अब कुरान को पढ़ने का, सीखने का और इसमें अपने इल्म में तरक्की करने का न कोई तहरीक अंदर पैदा होती है दिल में, ख्वाहिश तड़प, एक तो ख्वाहिश तड़प शायद वो होती होगी, तड़प और ख्वाहिश, लेकिन अगर उस ख्वाहिश और तड़प को अमली जामा यानी प्रैक्टिकली उसको अपनी अमली जिंदगी में, टाइम टेबल में और दूसरे में उसको जगह नहीं दी तो ये ख्वाहिश तड़प, इसको तमन्ना कहेंगे। क्या कहेंगे? ये तमन्ना कहेंगे। तो खाली तमन्ना करने से कोई चीज़ हासिल नहीं होती, खाली तमन्ना करने से कोई चीज़ हासिल नहीं होती। तो अगर यानी जो दीन की तरफ आना चाहते हैं, अल्लाह की तरफ आना चाहते हैं, अगर वो कुरान से गाफिल रहें, कुरान से दूर रहें, तो फिर कौन कुरान के नज़दीक आएगा? इस किताब को कौन समझेगा, कौन समझाएगा, कौन पढ़ेगा? और ये हर एक के लिए, ये सिर्फ मदरसे के बच्चों के लिए नहीं है, ये हर एक के लिए अपनी अपनी सलाहियत के मुताबिक। और जिसको अल्लाह ने ज़्यादा ज़हनी सलाहियत दी हो, अच्छी कुव्वत अक्लिया दिया हो, तो उस कुव्वत अक्लिया का शायद हिसाब ही होगा या नहीं होगा? भाई आपने मेडिसिन भी याद किया, सर्जरी भी याद की, बायोकेमिस्ट्री से लेकर पता नहीं कहाँ तक याद किया, ठीक, बहुत अच्छा किया, मुबाह इल्म है, कोई गुनाह नहीं किया, लेकिन जो सब उलूम में अफजल तरीन इल्म है, जो हमने ये अक्ल दी थी उसके लिए भी थोड़ा सा कुछ खर्च किया या नहीं किया? उसके लिए भी थोड़ा सा इसको खर्च किया या नहीं किया? ये ग्रे मैटर और ये इसमें जो हमने ये सारी चीजें बनाई थी ये तो अमानत ही तो थी, या हम इसके मालिक? हम इसके मालिक नहीं है। हमारा ये ماننا ہے, ایمان ہے کہ نہ ہم اپنے جسم کے, نہ اپنی صلاحیتوں کے, نہ اپنے مال کے مالک, یہ ہمارے پاس امانت ہے. اسلام کا یہ تصور ہے, آفاقی تصور ہے. دوسرے لوگ اپنے کو مالک سمجھتے ہیں, ہم مالک نہیں سمجھتے ہیں, ہم امین سمجھتے ہیں, امانہ دار سمجھتے ہیں. تو پھر اچھا اچھا, تو نبی کریم صلی اللہ علیہ وسلم کو پر ایمان لاتے تو ہاں بے شک ایمان لاتے, تو اچھا ان کے ارشادات کو سمجھنے کی, سننے کی, جاننے کی بھی کوشش کی, تو کیا جواب ہوگا؟ ہم اپنے اپنے پاس خود یہ سمجھ سکتے ہیں, ہم کیا جواب دیں گے وہاں پر, کیا جواب دیں گے وہاں پر؟ فرمایا نبی کریم صلی اللہ علیہ وسلم نے اس حدیث کو یاد کرو, شاید اللہ ہمارے حال پر رحم فرمائے. فرمایا نظر اللہ عمران من سمع مقالتی, نظر اللہ عمران من سمع مقالتی فحفظها وأداها, او كما قال علیہ الصلاۃ والسلام, تر و تازہ رہے اس کا دماغ, وہ شخص تر و تازہ رہے جس نے میرا کلام سنا یعنی حدیث, اس کی حفاظت کی, یاد کیا اور دوسروں تک پہنچا. تو فرمایا علماء کرام نے کہ اس حدیث کی روشنی سے یہ ہے کہ جو حدیث کا شغف رکھے گا, وہ جو بڑھاپے میں دماغ خراب ہوتا ہے, سیریبرل اٹرافی اور پتہ نہیں کیا کیا ہوتا ہے, تو اس کی حفاظت ہوگی. نظر اللہ عمران, حضور اقدس صلی اللہ علیہ وسلم کی اس کو کیا ہے, یہ ضمانت ہے. حضرت حذیفہ اور حضرت جابر بن عبداللہ رضوان اللہ تعالی علیہما اجمعین, دو صحابی گزرے ہیں جو عراق میں بغداد کے نزدیک دریائے دجلہ کے نزدیک دفن, وہاں گئے وہ اور وہیں انتقال ہوا. اب 1300 سال کے بعد عراق کا بادشاہ خواب دیکھتا ہے, حضرت حذیفہ خواب میں آتے ہیں کہ ہماری قبر میں پانی آ رہا ہے, ہمیں یہاں سے نکال دو. انتقال کے تقریباً 1300 سال بعد اب بادشاہ خواب بھول جاتا ہے, دوسرے دن بھی خواب دیکھا, پھر حضرت حذیفہ آئے رضی اللہ تعالیٰ عنہ, پھر بھول گئے. تیسرے دن حضرت حذیفہ جو بغداد کے مفتی اعظم تھے اس کو خواب میں آئے کہ دو دن سے ہم بادشاہ سے کہہ رہے ہیں ہمیں یہاں سے منتقل کرو, ہمیں پانی آ رہا ہے قبر میں. تو وہ خیال نہیں کرتا, تو مفتی صاحب جو ہیں پریشان ہو گئے اور وہ وزیر اعظم کے پاس اور اس کے بعد بادشاہ کے پاس گئے. اب بادشاہ کو یاد آیا, ہاں میں نے بھی کچھ ایسا دیکھا, تو کچھ ماہر کچھ انجینئروں کو لایا جو یہ جیولوجی وغیرہ والے, ان کو کہا ذرا دیکھو کہ پانی ہے, وہ دریائے دجلہ کے کنارے کچھ دوری پر تھی وہ قبر. تو انہوں نے ایک جگہ بورنگ کی, دو جگہ بورنگ کی, وہاں زمین کھودا تو دیکھا پانی نہیں ہے, رپورٹ دی کہ پانی نہیں ہے. بادشاہ نے کہا یہ خواب کی باتیں ہوتی ہیں, ایسی چلو چھوڑو. تیسرے پھر یہ مفتی صاحب کو خبر گزار خواب میں آتے ہیں, اب تھوڑا ڈھانٹتے ہیں کہ ہم کہہ رہے ہیں کہ ہمیں تکلیف ہے. اب مفتی صاحب پھر گئے بادشاہ کو, اب بادشاہ کہتا ہے انجینئروں نے رپورٹ دی, آپ مفتی صاحب ہمیں تنگ کرتے ہیں, اچھا اگر آپ فتویٰ دیں گے تو چلو ٹھیک ہے. مفتی اعظم تھے, انہوں نے فتویٰ دیا ان کو قبروں سے, قبروں کو کھولا جائے. اب یہ مشہور ہو گیا, عید کے ظہر کے بعد رکھا ٹائم قبروں کو کھولا جائے گا. اب دنیا بھر سے مسلمانوں نے آنا شروع کر دیا, مصر کے بادشاہ بھی آئے اس زمانے کے اور دوسری جگہوں سے, تقریباً 500,000 کا مجمع بغداد میں شروع. اور جب کھولا گیا تو واقعی وہاں پانی تھا, حالانکہ انجینئروں کے और जो देखा कि न कफन बिल्कुल ताजा और बदन मुबारक बिल्कुल ताजा जैसे अभी छोड़े, अल्लाह के नेक बंदे जमीन के पास अमानत होते, जमीन उनको नुकसान वैसे ही हो, माने उनका बदन और फिर उनका जनाजा उठाया गया और दूसरी जगह दफन किया गया, तो बिल्कुल कुछ नहीं हुआ था। तो हजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम की जितनी पेशन गोइयां और जितने फरमुदात हैं सब हक हैं। तो फरमाया नजर अल्लाह इमरान समिया मकालती फहफिजहा वबिआहा वअदाहा कौकल रसूल, कई में कई अल्फाज से आई है रिवायत कि जिसने तरोताजा रखे अल्लाह उसको, जिसने मेरा कलाम सुना और उसको महफूज किया और फिर दूसरों को। अब ये बशारत किन के लिए? मौलवियों के लिए? अरे भाई मुसलमानों के लिए, मोमिनीन के लिए नहीं है। तो उलमा इकराम तो खदमत करते ही करते हैं, बेचारे का दिन लगाते हैं। अगर हम भी अपना आखरत संवारने के लिए इनमें दीन के साथ शगफ रखेंगे तो हमारी बिगड़ी भी बने। हमारे इस दुनिया में जो हमारी दुनिया हमारे जिसमें हम होते हैं, तो अगर इसमें कुछ नूरानियत भी रहे तो क्या बुरा है, गलत है या क्या? अल्लाह ताला समझने की भी तौफीक अता करे, अमल करने को आसान बनाए। अल्लाह ताला हमें भी इल्मे कुरान और इल्मे हदीस का वाफिर हिस्सा नसीब फरमाए, इखलास के साथ, अपनी रजा के साथ, आफियत के साथ। अस्सलाम।